यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। सुरुमा प्रमुख समाचार। कोरोना महामारीलाई हल्का रूपमा नलिन सरकारको आग्रह, फेरि लकडाउन गर्ने सोच सरकारको नरहेको सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री गेवालीद्वारा स्पष्ट। मुलुकभर हाल 31,300 बढ़ी सक्रिय संक्रमित, कोरोना संक्रमणका कारण हिजो 22 जनाको मृत्यु। सरकारसँग 8 बुधे सहमति भएसँगै डाक्टर गोविन्द केसीद्वारा अनशन अन्त्य, सहमतिको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा स्वागत। कर्णाली प्रदेशका मुख्यमन्त्री साई विरूद्ध सत्तारूढ़ दलकै प्रदेशसभा सदस्यहरूद्वारा अविश्वास प्रस्ताव दर्ता। र कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या 10,81,000 नाग्यो। मोबाइलको स्क्रीन स्टील लगायतमा 28 दिनसम्म कोरोना भाइरस रहन सक्ने एक अध्ययनको निष्कर्ष। समाचार अब विस्तारमा। सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले कोरोना महामारीलाई हल्का रूपमा नलिन आग्रह गर्दै यसको नियन्त्रणका लागि नागरिक सचेतना जरूरी रहेको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री गेवालीले कोरोनाका सम्बन्धमा नागरिक सचेत हुने हो भने कोरोना नियन्त्रण गर्न सकिने बताउनुभयो। परराष्ट्र मन्त्री गेवालीले बाँके, कपिलवस्तु लगायतका जिल्लाहरूमा केही पहिला भयावह जस्तो बनेको कोरोना संक्रमण सरकारवालाहरूको प्रयासमा हाल नियन्त्रणमा रहेकाले त्यहाँका राम्रा कुराहरूको सिको गरेर काठमाडौँ उपत्यकामा अगाडि बढ़न सरकारवाला सबैलाई आग्रह गर्नुभयो।
10,50,000 भन्दा बढ़ी मान्छेहरूको ज्यान लिने रोग सामान्य हुँदै होइन, त्यसकारणले यसप्रतिको उच्च सतर्कतालाई रत्तीभर पनि कमी गर्नु हुँदैन। महामारी विरूद्धको लड़ाईमा चाहिँ काठमाडौँ अलिक पछाडि परेको कि जस्तो पनि देखिँदैछ। म आग्रह गर्न चाहन्छु, देशभित्रैका पनि केही बेस्ट प्र्याक्टिसेसहरूलाई हामीले सिक्न जरुरी छ। एक अवस्थामा बाँकेमा निकै भयावह जस्तो देखिन्थ्यो अवस्था, कपिलवस्तु त्यस्तै गरी एकचोटि निकै भयावह अवस्थामा भयो, वीरगंज, उदयपुर जस्ता एकदमै हटस्पट भएका ठाउँहरूलाई त्यहाँको स्थानीय जनप्रतिनिधिहरू, त्यहाँको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर र अरू विभिन्न माध्यमहरूबाट अहिले नियन्त्रणमा ल्याइएको छ। त्यहाँका असल अभ्यासहरूलाई काठमाडौँमा पनि लागू गर्न जरुरी छ। काठमाडौँ उपत्यका जस्तो 40 लाख भन्दा बढी जनसंख्या भएको ठाउँमा अनियन्त्रित बन्यो भने यसको एकदमै भयावह अवस्था हुन्छ। संक्रमणको यो श्रृंखला रोक्नको लागि नागरिकहरूको सचेतनता एकदमै जरुरी छ। त्यसो भएर जटिल बन्न नदिनका निम्ति सबै नागरिकहरूको सचेत साथको लागि, सहयोगको लागि म आग्रह गर्न चाहन्छु।
परराष्ट्र मन्त्री गेवालीले फेरि लकडाउन गर्ने सोच सरकारको नरहेको भन्दै सचेतना अपनाउन सबैलाई आग्रह गर्नुभयो। कोरोना संक्रमणका कारण हिजो देशभर 22 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संक्रमणका कारण काठमाडौँमा 5, चितवनमा 4, रूपन्देहीमा 3, भक्तपुर र सुनसरीमा 2-2 जना, ललितपुर, धनकुटा, सर्लाही, नुवाकोट, मकवानपुर र सिन्धुपाल्चोकमा 1-1 जनाको मृत्यु भएको जानकारी दिनुभयो। यो सँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 636 पुगेको पनि प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। त्यस्तै हिजो काठमाडौँ उपत्यकामा 1,416 जना सहित देशभर 2,071 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा 12,427 जनामा पीसीआर परीक्षण गर्दा 702 महिला र 1,369 पुरूषमा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यो सँगै हालसम्म कोरोना संक्रमितको संख्या 1,07,755 पुगेको छ। हिजो थप 1,552 जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 75,804 पुगेको पनि मन्त्रालयले जनाएको छ। त्यस्तै हिजो 75 जिल्लामा 31,315 जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये 17,666 जना होम आइसोलेसन र 13,649 जना संस्थागत आइसोलेसनमा रहेका छन्। गम्भीर लक्षण देखिएका 329 जनाको आईसीयू र 76 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा कोरोना संक्रमितहरूको उपचारमा स्रोत साधनले धान्न नसकिने अवस्था आएको भन्दै सामान्य सर्जरीहरू केही समय पछिका लागि सार्न र अत्यावश्यक सर्जरी तुरन्त गर्न अस्पतालहरूलाई अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले काठमाडौँ उपत्यकामा कोरोना संक्रमितहरू धेरै संख्यामा वृद्धि हुँदै गएकाले उपचारका लागि आईसीयू तथा भेन्टिलेटरको अभाव हुन थालेको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमले अत्यावश्यक सर्जरीहरूलाई तत्काल सम्पन्न गरी आईसीयू तथा भेन्टिलेटर कक्ष खाली गर्न आग्रह पनि गर्नुभयो।
काठमाडौँ उपत्यका खास गरी काठमाडौँ भक्तपुर र ललितपुरमा संक्रमितहरूको संख्या निकै बढेको छ। हाम्रो अस्पतालका साधन र स्रोतहरूले बिरामीहरूलाई उपचार गर्न पनि अप्ठ्यारो परिरहेको छ। कति ठाउँमा आईसीयूको अभाव देखिएको छ। भेन्टिलेटरहरू पनि अन्य बिरामीहरूलाई पनि प्रयोग भएको अवस्थामा इलेक्टिभ सर्जरीहरू जुन केही समय सार्न सकिन्छ त्यस्ता अपरेशनहरू अलिपछि सार्न, इमर्जेन्सी अपरेशनहरू तुरन्त गर्न र यसबाट खाली हुन आएका आईसीयू तथा भेन्टिलेटरहरू कोविड 19 का बिरामीहरूलाई प्रयोग गर्नुहुन हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं।
मन्त्रालयले परिवर्तन हुँदै गएको चिसो मौसमसँगै देखा पर्ने रुगाखोकी, निमोनिया जस्ता मौसमी बिरामी र कोरोना संक्रमण हुँदा देखा पर्ने लक्षण छुट्याउन जटिल हुने भएकाले विशेष सावधानी अपनाउन सबैमा अनुरोध पनि गरेको छ।
जाडोयाममा रुगा खोकी र निमोनियाका समस्याले विगतदेखि नै सताउँदै आएको छ। कोरोना संक्रमण हुँदा देखा पर्ने लक्षणहरू तथा चिसोयाममा देखा पर्ने रुगा खोकी छुट्याउन गाह्रो हुन्छ। त्यसकारण रुगा खोकीका लक्षण देखा पर्ने बित्तिकै कोरोना नै हो कि भन्ने आशंका गर्नुपर्ने अवस्था आएको छ। रुगा खोकी लागेका व्यक्तिहरूलाई कोरोना भाइरस संक्रमण भयो भने जोखिम बढ्ने गर्दछ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। यस्तो अवस्था अझ विशेष सावधानीका उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम। सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेललाई सचिव पदमा बढ़ुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ। असोज 22 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू हिजो सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप कुमार घिमालीले सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा काठमाडौँ महानगरपालिका वडा नम्बर 21 सानु राजा साक्यलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। मन्त्री गेवालीले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा काठमाडौँ टोखा नगरपालिका वडा नम्बर 6 डीम प्रसाद पौडेललाई र सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नुवाकोटका डाक्टर बाबु राजा अमात्यलाई नियुक्त गर्ने निर्णय मन्त्री परिषद बैठकबाट भएको जानकारी पनि दिनुभयो। सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको संचालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीलाई तोक्ने निर्णय पनि गरेको छ। मन्त्री परिषद बैठकले पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष संचालन दोस्रो संशोधन नियमावली 2077 स्वीकृत गर्ने निर्णय गर्नुका साथै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली संचालन कार्यविधि 2077 स्वीकृत गरेको पनि परराष्ट्र मन्त्री गिवालीले जानकारी दिनुभयो। सरकार र अनसन र डाक्टर गोविन्द केसीबीच सहमति जुटेसँगै डाक्टर केसीले हिजो बिहान अनसन अन्त्य गर्नुभएको छ। 28 दिनदेखि आमरण अनसनमा रहनुभएका डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीबीच हिजो 8 सहमति भएपछि डाक्टर केसीले हिजो अनसन अन्त्य गर्नुभएको हो। सरकार र डाक्टर केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने र अन्यत्र 2080 साल फागुन 10 पढ़ाई शुरू गर्ने लगायतका सहमति भएको छ। यसैबीच नेपाली कांग्रेसले डाक्टर गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हिजो जारी विज्ञप्तिमा 8 सहमति इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने र विगतका सहमति उल्लंघन नगर्न खबरदारी जारी राख्न सबैमा अपील समेत गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर साई विरूद्ध सत्तारूढ़ दलकै प्रदेशसभा सदस्यहरूले पार्टीभित्र अविश्वास प्रस्ताव दर्ता गराएका छन्। हिजो पार्टीको प्रमुख सचेतकलाई सम्बोधन गरी सत्तारूढ़ दलकै 18 प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा हस्ताक्षर गरी संसदीय दलको नेता एवं मुख्यमन्त्री महेन्द्र बहादुर साईमाथि अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। दलको नेतामा महेन्द्र बहादुर साई निर्वाचित भएपछि संसदीय दल र सरकारको काम कार्यवाहीले जनस्तरमा फितलो भएकाले नेकपा प्रदेशसभा संसदीय दलको विधान 2075 नियम 24(1) बमोजिम अविश्वासको प्रस्ताव दर्ता गराइएको उल्लेख गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
क्यो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताउनु भएको छ। 40औं विश्व खाद्य दिवसको अवसरमा कृषि मन्त्रालय अन्तर्गत कृषि विभाग र खाद्यका लागि कृषि अभियानले हिजो राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस वर्ष बन्ने योजना किसानको पक्षमा हुने विश्वास दिलाउनु भयो। उहाँले मन्त्रालयले किसानको तथ्याङ्क लिने कार्यक्रम सञ्चालन गरेसँगै आवश्यक कृषि नीति ऐन नियमावली बनाउन थालेको जानकारी दिनुहुँदै किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास पनि नहुने बताउनुभयो। रौतहटका उखु किसानले श्रीराम सुगर मिल्स प्रालीबाट तत्काल बक्यौता रकम 41 करोड़ रूपियाँ पाउनुपर्ने माग गरेका छन्। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवलाई हिजो ज्ञापन पत्र बुझाउँदै उखु उत्पादक संघले हाल कम्पनी बन्द रहेकाले उद्योग पुनः सञ्चालनको माग समेत गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण देखिएको छ। मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो। मन्त्री पोखरेलका स्वकीय सचिव पूरण केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहनुभएका सबैलाई सतर्क र सुरक्षित रहन अनुरोध गर्नुभएको छ। कोरोना महामारीको प्रकोप बढ़दै गएकाले दाङका 3 सरकारी कार्यालय बन्द भएका छन्। बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय रहेका छन्। दाङ देउखुरी जिल्ला अदालतले यही असोज 30 गतेसम्मका लागि अदालतबाट हुने सेवामा रोक लगाएको अदालतका श्रेष्ठदार धनसिंह गिरीले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय दाङले पनि हिजो सूचना जारी गर्दै यही असोज 30 गतेसम्मका लागि कार्यालय बन्द गरिएको कार्यालयका प्रशासकीय अधिकृत अमर राज शर्माले जानकारी दिनुभएको छ। त्यस्तै दाङ जिल्ला नापी तथा मालपोत कार्यालय पनि 28 गतेसम्मका लागि बन्द गरिएको छ। कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएपछि चाँगु नारायण नगरपालिका कार्यालय हिजोदेखि बन्द गरिएको छ। नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सबै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी आइसोलेसनमा बस्नु परेकाले केही दिनका लागि नगरपालिका बन्द गरिएको नगर प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो। उता नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको जनाएको छ। नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्त प्रसाद सुविदीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले छठ पर्वसम्म बजार अनुगमनका लागि उपसमिति गठन गरेको छ। समितिको हिजो बसेको बैठकले चाड़ पर्वमा अधिकांश स्थानमा कालोबजारीमा वृद्धि हुनेलाई ध्यानमा राख्दै अनुगमनका लागि उपसमिति गठन गरिएको समितिका सभापति विमल प्रसाद श्रीवास्तवले बताउनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाड़पर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ। विभागले हिजो पत्रकार सम्मेलन गरी दशैं तिहार तथा छठको विदामा समेत चाड़पर्व लक्षित विशेष टोली बनाएर अनुगमन गर्ने भएको हो। विदाका दिनमा समेत अनुगमन गर्ने गरी विभागले काठमाडौँ, विराटनगर, जनकपुर, हेटौँडा, भैरवा, नेपालगंज र धनगढ़ीमा गुनासो तथा उजुरी सम्बोधन र बजार अनुगमन गर्न छुट्टै टोली परिचालन गर्ने भएको छ। विभागका महानिर्देशक उपेन्द्र रायले भदौ अन्तिम सातादेखि दैनिक 3 अनुगमन टोलीले नियमित बजार अनुगमन गरिरहेको र चाड़पर्वका समयमा बढ़ी मिसावट र कैफियत हुन सक्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाउन थप टोली परिचालन गरिएको जानकारी दिनुभयो। ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढ़ी भाड़ा असुल्नेलाई ठगी मुद्दा चलाउने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढ़ी भाड़ा लिनेलाई कार्यवाही गरिने बताएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोकचोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर सवारी साधनमा निगरानी बढ़ाइएको बताउनुभयो। काठमाडौँ चक्रपथको दोस्रो चरणको विस्तारका लागि निर्माण स्थलमा संरचना चाँडै हटाउने निर्णय भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल टेलिकम, सड़क विभाग लगायतका कार्यालयका प्रतिनिधिसहित हिजो सिंहदरबारमा बसेको बैठकले कामलाई तत्काल गति दिन सम्बन्धित निकायसंघको समन्वयमा निर्माण स्थल खाली गराउने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको जोखिमपछि काम ठप्प हुँदा दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका मजदूर वर्ग समस्यामा परेका छन्। बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर चारका 200 भन्दा बढ़ी परिवारलाई काम नभएका कारण यति बेला दैनिक छाक टार्न समेत धौधौ परेको छ। बैतडीबाट संवाददाता सीपी लोहियाको यो रिपोर्ट।
बैतडी जिल्ला सदरमुकाममै रहेको दशरथ चन्द नगरपालिका वडा नम्बर चार बाढ़ीलेका गिट्टी कुटेर जीविकोपार्जन गर्ने महिला मजदूरलाई दैनिक छाक टार्न समस्या भएको छ। स्थानीय पुष्पा भूल
समस्या छ, बिमार मान्छे छ, लकडाउनको समस्या भयो, ढुङ्गा रोडी कसो बोक्न के पाए भने।
बाढी लेकका करिब 200 बढी परिवारका महिलाहरू सड़कमा गिट्टी फोडेर त्यसैको बिक्री गरी जीविका चलाउँछन्। स्थानीय गंगा भूल एकल महिला भए पनि मजदूरी गर्न नपाएका बेला कतैबाट राहत नपाएको गुनासो गर्नुहुन्छ। बाढ़ी लेकका मजदूरहरूलाई बन्दाबन्दीले दैनिक जीविकोपार्जन गर्न निकै समस्या भएको छ। बन्दाबन्दीकै समयमा 2,00,000 बढी ऋण निकाल्नु परेको बताउनुहुन्छ स्थानीय भागा भूल। बाढ़ी लेकका महिलाहरू गिट्टी कुटेर जीविकोपार्जन गर्दछन् भने त्यहाँका पुरूष ढुङ्गा खानीमा काम गर्ने गर्दछन्। तर बन्दाबन्दीका बेला उनीहरूका दुवै काम ठप्प हुन पुगेका छन्। स्थानीय पदम राम भूल। बन्दाबन्दी शुरू भएको केही दिनमै गत वैशाखमा दशरथ चन्द नगरपालिकाले 10-15 किलोसम्म चामल बाँडेको थियो। नगर प्रमुख नरेन्द्र सिंह थापा भन्नुहुन्छ, बाढ़ीले गाउँका करिब 200 भूल परिवारको मुख्य काम नै मजदूरी हो। अहिले कतै टाढा मजदूर गर्न जाने अवस्था पनि छैन। मजदूर वर्गको यो समस्यालाई सरकारले ध्यान दिनु जरूरी छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
कोरोना भाइरस महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरू भएको छ। नेपालको उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैड़ाकोटदेखि पाल्पासम्मको सड़क खण्ड निर्माणको काम शुरू गरिएको निर्माण पक्षले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राणा विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गुटखा तथा चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राणा र व्यवसायी झालाई 2,00,000 रूपियाँ घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको हो। रेडियो नेपालको संचालक समिति सदस्यमा रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख एवं संगीतकार टीका प्रसाद भण्डारी नियुक्त हुनुभएको छ। संगीतकार भण्डारी यसअघि पनि 2066 सालमा रेडियो नेपालको संचालक समिति सदस्य भइसक्नु भएको थियो। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै भारतबाट स्वदेश फर्किने नेपालीहरूको संख्या बढ़न थालेको छ। कोरोना संक्रमणका कारण स्वदेश फर्किने क्रममा सीमामा निकै शास्ति भोग्नु परेको यात्रुहरूले गुनासो गरेका छन्। रूपन्देहीबाट संवाददाता रामप्रसाद आचार्यको यो रिपोर्ट।
कोरोना महामारीको संक्रमण बढ़दै गए पनि असोज लागि यता रोजगारीका लागि भारत पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन्। तर यसरी आउने नेपाली नागरिकले सीमा क्षेत्रमा निकै शास्ति खेप्नु परेको बताउनुहुन्छ यात्रु भरत थापा।
महामारी गर्दाखेरि लकडाउनै थियो, आउन मिलेको थिएन, अहिले अब खुलेको छ भनेर ट्रेनको रिजर्भेसन थियो, नेपाल जान्छ भनेपछि फेसिलिटी छैन।
नेपाल आउँदा भारतीय भूमिमा समस्या भएको, नेपाल आइसकेपछि यातायात क्वारेन्टाइन व्यवस्थापन बारे जिल्ला पिच्छे फरक फरक नीतिका कारण ठहरमा परेको चाडपर्व मान्न आउनुभएका पाल्पा रामपुरका पितामर खनालको गुनासो छ।
गाडी भनेको बेलामा पाइराखेको छैन, पायो भने पनि फेरि महँगाई दर त्यस्तै भइराखेको, बुकिङ सिस्टमले मात्रै अलिक समस्या आइराखेको छ।
बेलैया नाका हुँदै नेपाल आउनेको संख्या दिनहुँ बढ़िरहेको जिल्ला प्रशासन जानकारलाई रूपन्देहीले जनाएको छ। नेपाल आउनेको तथ्याङ्क संकलन, स्वास्थ्य चेक जाँच र सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर गन्तव्यमा जाने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पितामर घिमिरेले बताउनुभयो।
शुरूमा चाहिँ नेपाल पुलिसले आइडेन्टिटी लगायत सबै कुराहरू चाहिँ खोलेर उसले अभिलेख राख्छ। हेल्थ स्टेसनबाट सामान्य उहाँहरूको स्वास्थ्य चेक जाँच हुन्छ। त्यसपछि नेपाली सेनाले हामीले तयार गरेको होल्डिङ सेन्टरमा ल्याउँछ। कोही बस्न सक्नेलाई हामी होटल क्वारेन्टाइनको पनि व्यवस्था गरेका छौँ। नभएको खण्डमा सम्बन्धित स्थानीय तह र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरेर तिनै क्वारेन्टाइन लगायतको स्वास्थ्य चेक जाँचको व्यवस्थापन सबै गर्ने गरी आफ्नो गन्तव्य जिल्लामा पठाइदिने गरी हामी प्रबन्ध गरेका छौँ।
कोरोना संक्रमण रोक्नका लागि रूपन्देहीमा बेलैया नाका बाहेकका अन्य नाकाबाट नेपाल भारत आउजाउ गर्न भने रोक लगाइएको छ। यसरी आउने सबै नागरिकलाई स्वास्थ्य सुरक्षा सतर्कताका लागि सबै स्थानीय सरकारले ध्यान पुर्याउन आवश्यक हुनेछ। रामप्रसाद आचार्य, रेडियो नेपाल, रूपन्देही।
अब के अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसका कारण 3,77,36,000 बढी संक्रमित भएका छन्। संक्रमणका कारण मृत्यु हुनेको संख्या 10,81,000 नागेको छ भने 2,83,42,000 बढीमा संक्रमण निको भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको संस्था ओल्डोमिटरले जनाएको छ। गत 24 घण्टामा अमेरिकामा 41,501 नयाँ संक्रमित थपिएका छन् भने 335 जनाको मृत्यु भएको छ। त्यस्तै छिमेकी राष्ट्र भारतमा गत 24 घण्टामा 67,775 जना संक्रमित थपिएका छन् भने 813 जनाको मृत्यु भएको छ। ब्राजिलमा गत 24 घण्टामा 3,139 जना नयाँ संक्रमित थपिएका छन् भने 270 जनाको मृत्यु भएको छ। त्यस्तै संक्रमणको दोस्रो लहर शुरू भएको युरोपमा गत 24 घण्टामा 90,173 जना संक्रमित थपिएका छन्। युरोपेली मुलुक रसियामा गत 24 घण्टामा 13,634 जना नयाँ संक्रमित थपिएका छन् भने 143 जनाको मृत्यु भएको छ। फ्रान्समा गत 24 घण्टामा 16,101 जनामा संक्रमण पुष्टि भएको छ भने 46 जनाको मृत्यु भएको छ। बेलायतमा गत 24 घण्टामा 12,872 संक्रमित थपिएका छन्। संक्रमणकै कारण 65 जनाले ज्यान गुमाएका छन्। युरोपेली मुलुक स्पेनमा भने हिजो र आज नयाँ संक्रमित नथपिएको ओल्डोमिटरले जनाएको छ। अस्ट्रेलियाको एक अनुसन्धानले कोरोना भाइरस स्टील मोबाइलका स्क्रीन लगायतका वस्तुहरूमा 28 दिन भन्दा बढ़ी रहन सक्ने देखाएको छ। योभन्दा अगाडिका अनुसन्धानले कोरोना भाइरस स्टील र सीसा जस्ता वस्तुमा 2-3 दिनसम्म रहने देखाएको थियो। अनुसन्धानकर्ताका अनुसार भाइरस 20 डिग्री सेल्सियससम्मको तापक्रममा लामो समय रहने गरेको छ। अनुसन्धानकर्ताले उक्त अनुसन्धान अध्ययारो कोठामा गरेको जनाएका छन्। त्यस्तै सूर्यको विकिरण परेको खण्डमा भाइरस लामो दिन नरहने पनि अनुसन्धानले देखाएको छ। अब आर्थिक समाचार।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ। आइतबार विभागमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक उपेन्द्र रायले दशैं तिहार तथा छठको विदामा समेत चाडपर्व लक्षित विशेष टोली बनाएर अनुगमन गरिने बताउनुभयो। विदाका दिनमा समेत अनुगमन गर्ने गरी विभागले काठमाण्डौ, विराटनगर, जनकपुर, हेटौडा, भैरहवा, नेपालगंज र धनगढ़ीमा गुनासो तथा उजुरी सम्बोधन र बजार अनुगमन गर्न छुट्टै टोली परिचालन गर्ने पनि उहाँले बताउनुभयो। महानिर्देशक रायले भदौ अन्तिम सातादेखि दैनिक 3 वटा अनुगमन टोलीले नियमित बजार अनुगमन गरिरहेको र चाडपर्वका समयमा बढ़ी मिसावट र कैफियत हुन सक्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाउन थप टोली परिचालन गरिएको जानकारी गराउनुभयो। खाद्य उद्योग, दाना उद्योग, होटल, रेस्टुरेन्ट, खाद्य पसल, पिउने पानी, दूध लगायतमा गरिएको अनुगमनमा केहीमा कैफियत भेटिएकाले उनीहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाइएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकाहरूलाई कृषि पेशामा आबद्ध गराउने गरी मन्त्रालयले कृषि कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ। प्रदेश कृषि मन्त्री पौडेलले कृषि पेशामा श्रम गर्ने मजदूरको बीमा, सञ्चय कोष, कट्टी लगायतका योजना सञ्चालन गरेर कृषि पेशामा युवाहरूलाई आकर्षित गरिने बताउनुभयो। उहाँले कृषिमा आबद्ध हुन चाहने युवा तथा कृषकलाई सस्तो दरमा सुलभ कर्जा, उत्पादनमा आधारित अनुदानको व्यवस्था तथा बजारीकरण समेतको व्यवस्था गरिने बताउनुभयो। अर्घाखाँचीको सन्धी खर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रदेश कृषि मन्त्री पौडेलले लुम्बिनी प्रदेशलाई चिया, छुर्पी र महमा नमूना जिल्ला बनाउने गरी कार्य सञ्चालन गर्न थालेको पनि जानकारी दिनुभयो। आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। आइतबार सुनतोलामा 800 रूपियाँले बढ़ेर छापावाल सुन प्रतितोला 95,600 रूपियाँमा कारोबार भएको छ। यसै गरी साताको पहिलो दिन चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदीको मूल्य तोलामा 40 रूपियाँले बढेर प्रतितोला 1,235 रूपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
सुरेन्द्रमणि त्रिपाठी आर्थिक समाचारका साथमा अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषद राखेपले खेलाड़ी बीमाको कार्यविधि बनाउन समिति गठन गरेको छ। राखेपले बोर्ड सदस्य इन्दिरा निरौलाको संयोजकत्वमा खेलाड़ी बीमा र खेलाड़ी परिचय पत्र व्यवस्थापनका लागि कार्यविधि बनाउन 5 सदस्यीय समिति गठन गरेको हो। समितिलाई छलफल गरेर खेलाड़ी बीमा र परिचय पत्र व्यवस्थापनको कार्यविधि बनाउन जिम्मेवारी दिएको छ। निरौला संयोजकको समितिमा डेम बहादुर बस्नेत, इन्द्र बहादुर कार्की, रिखिराम पोखरेल र दीपक श्रेष्ठ सदस्य रहेका छन्। बस्नेत, कार्की र पोखरेल परिषदका विभागीय प्रमुख हुन् भने श्रेष्ठलाई खेलाड़ीको प्रतिनिधिको रूपमा समितिमा राखिएको छ। समितिले देशको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका र राखेपले आयोजना गरेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ीको जीवन बीमा, स्वास्थ्य बीमा, दुर्घटना बीमाको कार्यविधि बनाउनेछ। समितिले खेलाड़ीको सहुलियतका लागि परिचय पत्र समेत व्यवस्थापन गर्नका लागि सरकारवालासँग आवश्यक समन्वय गरी कार्यविधि तयार गरी परिषद समक्ष पेश गर्नेछ। समिति संयोजक निरौलाले चोट र दुर्घटनाका कारण धेरै खेलाड़ीले समस्या भोग्नु परेको उल्लेख गर्दै खेलाड़ी बीमाको प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। नेपाल राष्ट्रिय फुटबल टीमका सदस्य अभिषेक रिजालले उत्कृष्ट प्रदर्शन गरेपछि आई लीग छनौटमा मोहम्मदन स्पोर्ट क्लबले लगातार दोस्रो जित निकालेको छ। कोलकाताको विवेकानन्द युवा भारती मैदानमा आइतबार अभिषेक चम्किता एआरए एफसीलाई 4-1 गोल अन्तरले पराजित गर्दै मोहम्मदनले लगातार दोस्रो जित निकालेको हो।
खेल समाचारका साथमा अझै बम अब मौसममा आज प्रदेश 1 बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश 1का 1-2 स्थानमा हल्का वर्षा हुने र बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.7 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 100%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:03 भयो भने सूर्यास्त भरे साँझ 5:38 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। कोरोना महामारीलाई हल्का रूपमा नलिन सरकारको आग्रह, फेरि लकडाउन गर्ने सोच सरकारको नरहेको सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री गेवालीद्वारा स्पष्ट। मुलुकभर हाल 31,300 बढ़ी सक्रिय संक्रमित, कोरोना संक्रमणका कारण हिजो 22 मृत्यु। सरकारसँग 8 बुधे सहमति भएसँगै डाक्टर गोविन्द केसीद्वारा अनशन अन्त्य, सहमतिको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा स्वागत। कर्णाली प्रदेशका मुख्यमन्त्री साई विरूद्ध सत्तारूढ़ दलकै प्रदेशसभा सदस्यहरूद्वारा अविश्वास प्रस्ताव दर्ता। र कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या 10,81,000 नाग्यो। मोबाइलको स्क्रीन स्टील लगायतमा 28 दिनसम्म कोरोनाको भाइरस रहन सक्ने एक अध्ययनको निष्कर्ष। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।